यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ़ाउने सहमति। वैशाख महिनाभरि विद्यालय भर्ना अभियान संचालन गर्न स्थानीय तह र विद्यालयहरूलाई शिक्षा मन्त्रालयको आग्रह। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा बढ़िरहेको वायु प्रदूषण अझै तीन दिन रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान। र भारतको महाराष्ट्र राज्यमा आयोजित एक पुरस्कार वितरण कार्यक्रममा सहभागी 12 जनाको अत्यधिक गर्मीका कारण मृत्यु।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सभामुख सहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच रिक्त प्रधान न्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषदको बैठकबाट सिफारिश गर्ने सहमति भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोट स्थित निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा रिक्त प्रधान न्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषदको बैठकबाट सिफारिश गर्ने सहमति भएको नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो। सचेतक बर्तौलाले प्रधान न्यायाधीश पदमा नियुक्तिको प्रक्रिया अघि बढ़ाउन प्रधानमन्त्री प्रचण्डले राख्नु भएको प्रस्तावमा शीर्ष नेताहरूबीच सहमति भएको हो। बैठकमा संसदीय समिति गठन लगायत केही महत्वपूर्ण विधेयक अघि बढ़ाउने विषयमा समेत छलफल भएको सचेतक बर्तौलाले जानकारी दिनुभयो।
प्रधान न्यायाधीशको नियुक्तिको प्रक्रियालाई अगाडि बढ़ाउनका लागि संवैधानिक परिषदको बैठक हामीले आज भनेका छौँ। यो बैठकको सहमति भएको छ, यस अनुसार प्रधानमन्त्री अगाडि बढ्नुहुनेछ हामीलाई विश्वास छ। हामीले यी प्रक्रियामा प्रतिपक्षको तर्फबाट हामीले गर्नुपर्ने सहयोगमा हाम्रो कुनै कमी रहेन हामीले प्रस्ताव भनेका छौँ। त्यसपछि अन्य कतिपय विषयहरू छन्, टीआरसी लगायतको विषय अन्य सन्दर्भहरूलाई पनि हामी छलफल गरेर विषयगत समिति पनि तत्काल बनाऊ, स्ट्रेन्थका आधारमा संसद अगाडि बढ्छ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदमा विचाराधीन सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन सम्बन्धी ऐन 2071 संशोधन विधेयक, संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी ऐन 2066 संशोधन गर्न बनेको विधेयकलाई अघि बढ़ाउने विषयमा छलफल भएको जानकारी दिनुभयो।
प्रक्रिया छ संवैधानिक परिषदले गर्नुपर्ने हुन्छ, त्यसका लागि प्रधानमन्त्रीले पहल गर्नुभयो र प्रमुख प्रतिपक्षी दलको नेता मान्य केपी शर्मा ओलीजी कहाँ चाहिँ त अहिले जुन बैठक बस्यो यसमा प्रधानमन्त्रीजी, हाम्रो नेपाली कांग्रेसको पार्टी सभापतिजी, प्रमुख प्रतिपक्षी दलको नेता मान्य बेटीजीका बीचमा।
संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संसदीय समितिले दिएका सुझावहरू कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदनको अनुगमन एवं मूल्याङ्कन प्रतिवेदन 2079 माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले संसदीय समितिले दिएका निर्देशन कार्यान्वयन गरेर अघि बढ़ने बताउनुभयो। प्रतिवेदनमाथिको छलफलमा भाग लिनुहुँदै सांसदहरूले संसदीय समितिले दिएका निर्देशनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले समितिले दिएका निर्देशन कार्यान्वयनमा सरकार गम्भीर नभएको भन्दै राष्ट्रिय गौरवका आयोजना संघीयता कार्यान्वयन प्रहरी समायोजन, संघीय निजामती सेवा ऐन, निजगढ़ विमानस्थल निर्माण, पशुपति क्षेत्र विकास कोष, कोविडको प्रभावकारी नियन्त्रण लगायतका विषयमा समितिले दिएका निर्देशन कार्यान्वयनमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 2:30 बजे बस्नेछ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री रंजिता श्रेष्ठले मालपोत कार्यालय कास्कीका कर्मचारीले आर्थिक चलखेल गरी सेटिङमा काम गर्ने गरेको भन्ने समाचारका विषयमा तत्काल छानबिन गर्न निर्देशन दिनुभएको छ। मन्त्री श्रेष्ठले मन्त्रालयका सचिव डाक्टर दामोदर रेग्मी तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्मनिधि सुतीलाई मालपोत कार्यालय कास्कीका कर्मचारीले आर्थिक चलखेल गर्ने गरेका विषयमा आएका समाचारका बारेमा तत्काल छानबिन गर्न निर्देशन दिनुभएको मन्त्री श्रेष्ठका स्वकीय सचिव रमेश विकले जानकारी दिनुभयो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र 2080 लागि यही वैशाख महिनाभित्र विद्यालय तहको भर्ना सम्पन्न गर्ने गरी अभियान सञ्चालन गर्न स्थानीय तह र विद्यालयहरूलाई आह्वान गरेको छ। समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान भन्ने नारासहित शैक्षिक सत्र 2080 विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पत्राचार गरेको हो। काठमाडौँ उपत्यका सहित देशका धेरैजसो ठाउँमा बढ़िरहेको वायु प्रदूषण अझै 3 दिनसम्म कायम रहने जल तथा मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। देशका केही ठाउँमा लामो समयदेखि पानी नपरेको र धेरै ठाउँमा डडेलो लागेकाले वायु प्रदूषण उच्च भएको महाशाखाले जनाएको छ। वातावरण विभागका प्रवक्ता शंकर प्रसाद पौडेलले डडेलोबाट निस्किएको धुवाँसँगै पानी नपर्नु र हावा कम चल्नाले प्रदूषण सतह नजिक थुप्रिएको बताउनुभयो। उहाँले सेटेलाइट तस्विर हेर्दा काठमाडौँ उपत्यकामा बारा, पर्सा र चितवनबाट निस्किएको धुवाका कारण प्रदूषण बढ़ेको जानकारी दिनुभयो। प्रदूषणबाट जोगिन सावधानी अपनाउन तथा वायु प्रदूषण बढ़िरहेकाले घर बाहिर सकेसम्म ननिस्किन र निस्किनै परे मास्क र चस्माको अनिवार्य प्रयोग गर्न विभागले आग्रह गरेको छ। कोरोना संक्रमित एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीका अनुसार आज एकजना संक्रमितको मृत्यु भएको छ भने 104 नयाँ संक्रमित थपिएका छन्। पीसीआर तथा एन्टीजेन गरी जम्मा 1632 नमूना परीक्षण गरिएकोमा 104 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गराएर निवास फर्कनु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल उपचारका लागि आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज जानुभएको थियो। उपचारका क्रममा चिकित्सकहरूले राष्ट्रपति पौडेलको बायाँ छातीको तल्लो भागको भिडियो एक्सरे गरी परीक्षण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ। उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले भेटवार्ता गर्नुभएको छ। गृह मन्त्रालयमा आज भएको भेटमा उप प्रधानमन्त्री श्रेष्ठले नेपाल अतिकम विकसित राष्ट्रको सूचीबाट सन् 2026 विकासशील राष्ट्रको सूचीमा स्तर उन्नति हुने प्रक्रियामा रहेको जानकारी दिनुभयो। त्यस सम्बन्धमा संयुक्त राष्ट्रसंघबाट भएको समन्वय तथा सहकार्यका लागि धन्यवाद दिनुहुँदै उहाँले दिगो विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। भेटमा राष्ट्रसंघीय प्रतिनिधि मण्डलबाट संरचना त्मक रूपान्तरण गरी नेपालले कृषि, नवीकरणीय ऊर्जाको निर्यातमा विविधीकरण, दिगो पर्यटन, व्यापार सहजीकरण र दिगो लगानीमा जोड़ दिनुपर्ने तथा विपद व्यवस्थापनका लागि मातहतका निकायहरूलाई उचित मार्ग निर्देशन गर्नुपर्नेमा जोड़ दिएको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले ग्रामीण क्षेत्रको विकास र समृद्धि बिना मुलुक समुन्नत हुन नसक्ने बताउनु भएको छ। पर्साको जगन्नाथपुर गाउँपालिका वड़ा नम्बर 3 बिजबनियामा नवनिर्मित वड़ा कार्यालय भवन, बर्थिङ सेन्टर र जनस्वास्थ्य प्रयोगशाला भवनको आज एकसाथ उद्घाटन गर्नुहुँदै मन्त्री रिजालले ग्रामीण क्षेत्रको विकास सरकारको प्राथमिकतामा परेको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन 2071 संशोधन गर्न बनेको विधेयक पीड़ितको पक्षमा नरहेको आरोप लगाउनु भएको छ। आज ताप्लेजुङ सदरमुकाम फोङलिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विधेयकले विद्रोही पक्षलाई मात्र उन्मुक्ति दिन खोजेको र द्वन्द्वको चपेटामा परेका नागरिकका विषय ओझेलमा पार्न खोजेको बताउनुभयो। अध्यक्ष लिङदेनले एक फरक प्रसंगमा संघीयताको नाममा तीन तहको सरकार आवश्यक नरहेको बताउनुभयो। नेपाल भारत अन्तर्देशीय मानसखण्ड सम्मेलन आज कैलालीको धनगढ़ीमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डाक्टर आरजू राणा देउबाले नेपाल र भारत बीचको अर्थ सामाजिक सम्बन्धलाई थप प्रगाढ़ बनाउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। कार्यक्रममा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेले प्रधानमन्त्री नरेन्द्र मोदी नेपालसँगको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ़ बनाउन क्रियाशील रहनु भएको बताउनुभयो। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुई देशका बीच गहिरो आर्थिक सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै मानसखण्ड क्षेत्र आर्थिक सामाजिक धार्मिक सांस्कृतिक सम्बन्ध जोड़ने एक कड़ी भएको बताउनुभयो। गर्मी मौसम शुरू भएसँगै सिन्धुलीको सुनकोशी नदीमा राफ्टिङ गर्ने पर्यटकको चहल पहल बढ़न थालेको छ। सिन्धुलीको बीपी राजमार्गको शान्त र सुन्दर मनोरम दृश्यहरू हेर्दै जलयात्रा गर्न सकिने सुनकोशीमा हाल दैनिक 200-300 पर्यटकले जलयात्रा गर्ने गरेका छन्। सिन्धुलीबाट संवाददाता कमल सरला सुनवारको रिपोर्ट।
गर्मीयाम शुरू भएसँगै यति बेला सिन्धुलीको सुनकोशीमा जलयात्रा गर्ने पर्यटकहरू बढ़ेको छ। सिन्धुलीको बीपी राजमार्गको शान्त र सुन्दर मनोरम दृश्य हेर्दै सुनकोशीको जलयात्रामा स्थानीय तथा बाहिरी पर्यटकहरू रमाइरहेका छन्।
पहिलेको तुलनामा खोला नालाहरू पनि सुक्दै गएको अनि दहहरू पर्याप्त मात्रामा नभेटिने प्राकृतिक जलयात्रा चाहिँ साह्रै आनन्द हुँदो रहेछ। सुनकोशीको छालमा सुनकोशीमा मुख धोएर यस्तो आनन्द कि स्वर्गीय आनन्द प्राप्त हुनु।
सिन्धुलीको पर्यटन प्रबन्धनमा सहयोग गर्ने उद्देश्य ले संचालनमा ल्याइएको जलयात्रा सेवाले पर्यटकलाई आकर्षित गरेको छ। यति बेला सिन्धुलीको सुनकोशी गाउँपालिका 5 मूलकोटको रिसोर्ट तथा होटलहरू पर्यटकले भरिभराउँछन्। रिसोर्टका प्रबन्धक राजेश श्रेष्ठ:
त्यहाँको फेसिलिटीहरू, त्यसपछि यहाँ आएर सुनकोशीको राफ्टिङ, सँगसँगै बोटिङ र सिन्धुली गढी जाने, रामेछापको खाडादेवी मन्दिर जाने, सम्पूर्ण बीचको आनन्द लिनलाई चाहिँ हाम्रो रिसोर्टमा विशेष गरी आउनुहुन्छ। न्यू इयरमा चाहिँ म्याक्सिमम कस्टमरहरू टेन्टमा पनि बस्न नपाएर फर्किएको अवस्था छ।
राजधानी काठमाडौँलाई तराई जिल्लासँग जोड्ने छोटो दूरीको बीपी राजमार्गले आवाजमा सहज भएपछि पर्यटन प्रबन्धनमा थप सहयोग पुगेको छ। सुनकोशीको चिसो पानीसँग खेल्न यति बेला दैनिक 200-300 पर्यटक सिन्धुलीको सुनकोशी गाउँपालिका 5 मूलकोट आउने गरेको बताउनुहुन्छ मूलकोट विकास समिति सिन्धुलीका अध्यक्ष मनोज श्रेष्ठ।
सबैभन्दा धेरै यसपालि आयो मान्छेहरू, ठ्याक्कै तराईबाट झरे पनि काठमाडौँबाट झरे पनि सेन्टर पोइन्ट भएको कारणले गर्दा दुवै पक्षतिरलाई हेरेर हामीले गरेको, अब ग्रुप हेरेर हुन्छ, दुई चार चाहिँ अब यस्तै सबैभन्दा यस्तो छ नि सुनकोशीमा पानीसँग खेल्नलाई नजिकको
सन् 2018 अक्टोबर 10 व्यवसायीले सञ्चालन गरेको जलयात्रा अहिले पर्यटकको आकर्षक गन्तव्य बनेको छ। अन्य समयको तुलनामा विशेष गरेर गर्मीयाममा सुनकोशीमा जलयात्रा गर्नेहरूको भीड़ लाग्ने गर्दछ। कमल सरला सुनवार, हेडी नेपाल, सिन्धुली।
ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायो?
गराउला नि काकु, केको हतार छ र?
राम 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 राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म, मृत्यु, बसाइ सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कुल भर्ना गर्न, नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
ओहो, हो र काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराऊ।
नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार, काठमाडौँ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब बाँकी समाचार। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख 7 गते लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ। वैशाख कृष्ण औसीका दिन वैशाख 7 गते लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालमा रहनेलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो। यस वर्ष वैशाख 7 असोज 27 र चैत 26 गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीनवटै सूर्यग्रहण बार्नु नपर्ने उहाँले उल्लेख गर्नुभयो। वैशाख 7 गते लाग्ने सूर्यग्रहण चीन मंगोलिया लगायत देशबाट देखिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताउनुभयो। पर्वतका ग्रामीण क्षेत्रमा बसाई सराईको दर बढ़दै गएको छ। बसाई सराई बढ़ेसँगै रितिएका गाउँमा खेतबारी समेत बाँझिँदै गएका छन्। बसाई सराई रोक्न स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गरे पनि सफल हुन सकेको छैन। पर्वतबाट संवाददाता रोशन तिवारीको रिपोर्ट।
पर्वतको कुस्मा नगरपालिका 14 आर्थर डाँडा खर्कमा माध्यमिक तहसम्म पढ़ाई हुने विद्यालय नजिकै स्वास्थ्य चौकी कच्ची भए पनि मोटर बाटो र खानेपानीको पनि मध्यम सुविधा छ। तर गाउँमा सुविधा भए पनि मानिसहरू भने बजारतिर बसाई सराई गर्ने क्रम बढ़ेको छ। विगत 20 वर्ष अगाडिसम्म भरिभराउ रहेको गाउँमा अहिले मानिसको संख्या पातनिँदै गएको स्थानीय एक बहादुर गुरूङले बताउनुभयो।
यो घर खाली भयो, लालकाजी उसको घर पनि खाली भयो, अहिले मान्छे छैन। चौतारे भन्ने बुढा थियो, त्यो पनि खाली छ। अहिले माछी टोलाको सबै खाली छ, त्यो दुई घर छ बल्ल।
आर्थरमा मात्रै होइन, जिल्लाको पर्यटकीय गाउँ मोदी आर्ट चित्रेमा पनि बसाई सराई दर उच्च छ। यहाँका अधिकांश घर खाली छन्। बसाई सराई भएपछि उब्जाउ जमिनमा उत्तिस र झाडीले ढाकिएको छ। सुविधा खोज्दै मानिसहरू विदेश र बजारतिर झरेको सुनाउनुहुन्छ स्थानीय डम्बर गुरूङ।
किन गाउँ खाली भयो भन्दाखेरि अब सबैलाई सुविधा चाहियो, अनि बस्ने यात्रा अनि स्कुलको विदेशहरू कमाई गर्यो, तिनीहरू यहाँ नबसी छोराछोरी पढाउने भनेर अब बजार झर्ने भयो। बजारमा जस्तो बोर्डिङ यहाँ गाउँ पनि भइदिएको भए बजार जान्थे।
2068 सालको जनगणना अनुसार पर्वत जिल्लामा 146,590 जना रहेकोमा जनगणना 2078 130,887 जना छन्। एक दशकमा पर्वतबाट 15,730 जना व्यक्ति घटेको देखिन्छ। स्थानीय तहका पंजीकरण शाखा व्यक्तिगत घटना दर्ता मध्येमा बसाई सराईका घटना बढ़ी रहेको बताउँछन्। बसाई सराई रोक्ने उपायका बारेमा सरकारको ध्यानकर्षण गराउने र ठोस पहलका लागि प्रयास गरिरहेको बताउनुहुन्छ पर्वत प्रदेश कका सांसद भक्त बहादुर कुँवर।
स्वास्थ्य र शिक्षालाई चाहिँ अझै बढी जोड़ दिन पर्ने, भौतिक पूर्वाधारका कुराहरूलाई चाहिँ बेसिक राम्रो बनाउन सक्यो भने पक्कै पनि त्यो माइग्रेसनलाई न्यूनीकरण गर्न सकिन्छ। त्यो कुराहरू हामी पक्कै पनि उठाउँछौ र त्यसमा सदन चलेपछि मैले चाहिँ त्यो कुरा पनि सरकारलाई चाहिँ ध्यानकर्षण गराउने कुरामा चाहिँ तयारी गरेका छौँ।
कतिपय स्थानीय तहले बसाई सराई रोक्न नगदे बाली लगाउने, कृषिमा अनुदान दिने, होमस्टे चलाउने, लघु उद्यम कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रम चलाइरहेका छन्। यसले केही हदसम्म बसाई सराई रोके पनि गाउँमा भन्दा बजारमा बढ़ी सुविधा हुने भएकाले गाउँ छोड्ने क्रम पूर्णत रोकिन नसकेको सरोकारवाला बताउँछन्। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
दाङमा मोटरसाइकलमा सवार दुईजनाको ट्रकको ठक्करबाट मृत्यु भएको छ। तुलसीपुर घुराई सड़क खण्ड अन्तर्गत आज बिहान घुराईबाट तुलसीपुरतर्फ जाँदै गरेको ट्रकले मोटरसाइकललाई घुराई उपमहानगरपालिका वड़ा नम्बर 10 स्थित खैरा चोकमा ठक्कर दिँदा दुर्घटना भएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। भारतको महाराष्ट्र राज्यमा आयोजित एक पुरस्कार वितरण कार्यक्रममा भेला भएका 12 जनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको छ। सरकारद्वारा प्रायोजित कार्यक्रममा 10 लाख मानिस भेला भएका थिए। घण्टौंसम्म चर्को घाममा बसेका कारण ती मानिसको मृत्यु भएको र गर्मीका कारण 600 भन्दा बढ़ी मानिस बिरामी परेका बताइएको छ। मुम्बईमा हाल अधिकतम तापक्रम 38 डिग्री सेल्सियस रहेको छ। राज्यका मुख्यमन्त्री एकनाथ सिन्देलले घटनाप्रति दुःख व्यक्त गर्नुहुँदै मृतक र घाइतेका परिवारलाई क्षतिपूर्ति दिने निर्णय गर्नुभएको छ। यसैबीच विपक्षी दल कांग्रेसले सरकारको लापरवाहीका कारण ती मानिसहरूको मृत्यु भएको आरोप लगाएको छ। सुडानमा सेना र अर्धसैनिक समूह बीचको हिंसा आज रातभर पनि जारी रहेको छ। सुडानमा ठाउँ ठाउँमा भएको भीषण संघर्षका कारण हालसम्म कम्तीमा 100 जनाको मृत्यु भएको चिकित्सक संगठनले पुष्टि गरेको छ। संगठनका अनुसार 1100 भन्दा बढ़ी घाइते भएका छन्। संघर्षरत दुवै पक्षले राजधानी खार्तुमका मुख्य क्षेत्रहरू आफ्नो नियन्त्रणमा लिने दावी गर्दै आएका छन्। अब आर्थिक समाचार।
अर्थमन्त्री डाक्टर प्रकाशन महतले अर्थतन्त्रमा देखिएका केही व्यवधान तथा अप्ठ्यारालाई सरकार र निजी क्षेत्र मिलेर हटाउनु पर्ने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिन सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर महतले अप्ठ्यारो समय भएकोले सरकार र निजी क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। अर्थमन्त्री महतले सबै कुरामा सुधार ल्याउन र देशको समग्र क्षमता विकास गर्नु अहिलेको चुनौती भएको उल्लेख गर्नुभयो। अर्थमन्त्री डाक्टर महतले आर्थिक सूचकांकहरू सकारात्मक हुँदै गएकोले वर्तमान समस्याबाट माथि उठ्न निजी क्षेत्रले पनि वास्तविक समस्या र सुझाव राख्न आग्रह गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्र ढकालले मुलुकको निजी क्षेत्रले हाल बिहोर्नु परेका समस्याका बारेमा चर्चा गर्नुभएको थियो। चालू आर्थिक वर्षको 9 महिनामा नेपालमा भएको लगानीको लाभांश बापत करिब 14.5 अर्ब रूपियाँ विदेशिएको छ। उद्योग विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको 9 महिनाको तथ्याङ्क अनुसार यस अवधिमा 13.77 करोड़ 44 लाख लाभांश बाहिरिएको हो। विभागले यस अवधिमा रोयल्टी बापत 2 अर्ब 11 करोड़ 6,600 रूपियाँ 12,45,091 अमेरिकी डलर 30,62,96,609 भारतीय रूपियाँ र 7,000 युरो विदेश लैजानका लागि सिफारिश गरेको छ। विभागले चैत महिनामा मात्रै 3,14,53,22,000 लाभांश विदेश लैजान सिफारिश गरेको छ। राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगमले आन्तरिक उडानका लागि थप 3 जहाज किन्ने भएको छ। नयाँ जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्य सहित जहाज किन्न लागेको जनाएको छ। निगमका प्रवक्ता रमेश पौडेलले दुर्गम क्षेत्र स्लट रूटमा उडान भर्न सक्ने 3 साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढ़ाएको बताउनुभयो। निगमले आन्तरिक स्रोतबाट जहाज निर्माता कम्पनीसँग जहाज खरिद गर्न लागेको हो। उद्यमशीलता विकास र औद्योगिक उत्पादन वृद्धिमा सहयोग गर्ने उद्देश्यले 7औं संस्करणको 7औं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी 2080 आगामी वैशाख 22-24 गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ। नेपाल उद्योग परिसंघ सचिवालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बेलामा चितवन उद्योग संघले गर्ने अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीले उद्योगिक व्यवसायलाई सकारात्मक सन्देश दिने उल्लेख गर्नुभयो। प्रदर्शनीको क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादनहरूका 200 भन्दा बढी स्टलहरू रहनेछन्। काठमाडौँको भिरकुटी मण्डप स्थित प्रदर्शनी कक्षमा यही वैशाख 8-10 गतेसम्म अन्तर्राष्ट्रिय स्तरको हस्तकला प्रदर्शनी आयोजना हुने भएको छ। हिमालयन अन्तर्राष्ट्रिय प्रदर्शनी कम्पनीले सोमबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्वदेशी तथा विदेशी क्रेतालाई नेपाली उत्पादनप्रति आकर्षित गराउन नेपालको हस्तकला र स्थानीय उत्पादनलाई विश्व बजारमा चिनाउन नेपाली उद्योगिक व्यवसायको मनोबल बढ़ाउन प्रदर्शनीको आयोजना गर्न लागिएको जानकारी गराएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशका पहाड़ी भागमा आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.6 डिग्री सेल्सियस र न्यूनतम 70 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 32.3 डिग्री सेल्सियस न्यूनतम 14.2 डिग्री सेल्सियस। पोखराको अधिकतम 32.8 डिग्री सेल्सियस न्यूनतम 16.9 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 37.8 डिग्री सेल्सियस न्यूनतम 17.9 डिग्री सेल्सियस र दिपायलको अधिकतम 38.7 डिग्री सेल्सियस न्यूनतम 15.8 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रमुख 3 दलका शीर्ष नेताबीच प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ़ाउने सहमति। वैशाख महिनाभरि विद्यालय भर्ना अभियान सञ्चालन गर्न स्थानीय तह र विद्यालयहरूलाई शिक्षा मन्त्रालयको आग्रह। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा बढ़िरहेको वायु प्रदूषण। अझै 3 दिन रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान। र भारतको महाराष्ट्र राज्यमा आयोजित एक पुरस्कार वितरण कार्यक्रममा सहभागी 12 जनाको अत्यधिक गर्मीका कारण मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।